नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै लक्ष्मण कार्कीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
सरकार गठन तथा एमाले माओवादी एकताको विषयमा अन्योल लम्बिँदै राष्ट्रिय सभा गठनमा सहमति नहुँदा प्रतिनिधि सभामा समानुपातिक सीट निर्धारण हुन सकेन।
प्रदेश नम्बर 7 को राजधानीका बारेमा नेतै पिच्छेका दावी, आफ्नै जिल्लामा राजधानी बन्नुपर्ने अडान।
प्रशासन केन्द्रमा जनताको पहुँचका रूपमा र व्यापारिक रूपमा पनि जडेन्द्र उपयुक्त हुन्छ।
गठनको 2 वर्ष पूरा भए पनि पुननिर्माण प्राधिकरणको काम सुस्त, रानीपोखरी पुननिर्माणको विवाद चुलियो।
रूसका विपक्षी नेता नाभाली चुनावका लागि अयोग्य ठहर, राष्ट्रपति पुटिन आफूसँग चुनाव लड्न डराएको नाभालीको आरोप।
र एभरेस्ट प्रिमियर लिग क्रिकेटमा भोलि विराटनगर र भैरहवा तथा ललितपुर र पोखरा खेल्ने।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442393 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। दोस्रो चरणको चुनाव भएको 3 हप्ता पुगे पनि नयाँ सरकार गठनको विषयमा अन्योल बढेको छ। सँगै चुनावमा संयुक्त घोषणा पत्र लिएर चुनाव लड़ेका एमाले र माओवादी केन्द्रको एकताको कुरा पनि अन्यलमा परेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता र वाम गठबन्धनको सरकार बन्ने विषयमा बाहिर आएका कुरा सत्य नभएको बताउनु भएको छ। चितवनमा आज भएको कार्यक्रममा उहाँले बाहिर अनेकौं कुराहरू चर्चामा आए पनि ती गलत रहेकाले भ्रममा नपर्न आग्रह गर्नुभएको हो। नयाँ सरकार गठन र एमालेसँग एकताका लागि अध्यक्ष ओलीसँग निरन्तर संवादमा रहेको जानकारी दिँदै उहाँले आफू अहिले धेरै बोल्ने पक्षमा नरहेको बताउनुभयो। अध्यक्ष प्रचण्ड 5 दिनदेखिका विभिन्न कार्यक्रम सकेर आजै काठमाडौँ फर्किनु भएको छ। काठमाडौँ फर्किएसँगै उहाँले राजनीतिक भेटघाट शुरू गर्ने उहाँको सचिवालयले जनाएको छ। नयाँ सरकार गठन, पार्टी एकता र अध्यादेशबारे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग औपचारिक छलफल हुने भनिए पनि आज भेटघाट नहुने उहाँको सचिवालयले जनाएको छ। तर दुई नेताबीच विभिन्न माध्यमबाट छलफल भइरहेको नेताहरूले बताएका छन्। प्रचण्ड निकट एक नेताका अनुसार पार्टी एकताबारे केही विषयमा सहमति भइ नसकेकाले दुई शीर्ष नेताहरूबीच औपचारिक भेटघाट नभएको हो। यस्तै मधेस केन्द्रित दल संघीय समाजवादी फोरम नेपाललाई सरकारमा ल्याउन पनि दुवै पार्टीले छलफल गरिरहेका छन्।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवालले सत्ता हस्तान्तरण गर्न आफू तयार रहेको दोहोर्याउनु भएको छ। चितवनको सौराहामा हात्ती महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री देउवालले आफू आतुर रहे पनि राष्ट्रिय सभा गठन सम्बन्धी विधेयक राष्ट्रपति कार्यालयमा अड्किँदा सत्ता हस्तान्तरण हुन नसकिरहेको बताउनुभयो। पार्टीलाई घाटा हुन्छ भन्ने जान्दा जान्दै पनि देशलाई निकास दिन काँग्रेसको नेतृत्वको सरकारले सफलतापूर्वक चुनाव सम्पन्न गरी संविधानको पूर्ण रूपमा कार्यान्वयन गर्न सफल भएको पनि देउवाको दावी छ।
यस्तै राष्ट्रिय सभा गठन सम्बन्धी विवादका कारण प्रतिनिधि सभाको समानुपातिक तर्फको सीट बाँडफाँड गर्न अझै ढिलाइ हुने भएको छ। निर्वाचन आयोगले पुस 7 गते नै प्रदेश सभाको सीट बाँडफाँड गरेर दलहरूलाई पत्र पठाए पनि प्रतिनिधि सभाको पत्र कहिले पठाउने भन्नेमा दुविधामा परेको हो। दलले पाउने सीट संख्या निर्धारण गरेर सबै प्रक्रिया पूरा गरे पनि दलीय विवाद र दबावका कारण सीट निर्धारण गर्न नसकिएको आयोग स्रोतले उज्यालोलाई जानकारी दिएको छ। एमाले तत्काल समानुपातिको सीट निर्धारण गर्न आयोगलाई दबाव दिए पनि कांग्रेसले राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट स्वीकृत भएपछि मात्रै दलले पाएको सीट निर्धारण गर्न आग्रह गर्दै आएको छ। दलहरूको विवाद र दबावका कारण आयोग सबै काम सकेर पनि पर्ख र हेरको अवस्थामा बस्नु परेको स्रोतले बताएको छ। दलले पाएको मतको मोटामोटी हिसाब गर्दा समानुपातिक तर्फ एमाले 41, कांग्रेसले 40, माओवादीले 17 र फोरम तथा राजपाले 6-6 सीट समानुपातिकबाट पाउने देखिएको छ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले काम शुरू गरेको दुई वर्ष पूरा भएको छ। 2072 साल पुस 10 गते गठन भएको प्राधिकरणले भूकम्पले भत्काएका घर लगायत भौतिक संरचनाको पुननिर्माणमा लक्ष्य अनुसार काम गर्न सकेको छैन। भूकम्प प्रभावितले तेस्रो यामको जाडो पनि अस्थायी टहरामै कटाइरहेका छन्। 7,67,000 भूकम्प प्रभावित अनुदान पाउन योग्य भएकोमा 6,76,000 परिवारसँग सम्झौता भएको छ। जसमध्ये 6,64,000 जनाले पहिलो किस्ता बुझेको प्राधिकरणले जनाएको छ। अझै 1,00,000 भन्दा बढी प्रभावितले पहिलो किस्ताको अनुदान नै पाउन सकेका छैनन् भने पहिलो किस्ता बुझेका र 50,000 रुपियाँ अनुदान लिएका 6,76,000 मध्य 1,15,000 परिवारले मात्रै दोस्रो किस्ताको रकम लिएका छन्। पहिलो किस्ताको अनुदान लिएका अरू 5,61,000 घरको जग हालेका छन् वा छैनन् भन्ने जानकारी नभएको पुननिर्माण प्राधिकरणले जनाएको छ।
यसैबीच रानी पोखरीको पुनर्निर्माण कसरी गर्ने भन्ने विषयमा काठमाडौँ महानगरपालिकाका पदाधिकारीको विवाद चुलिएको छ। महानगरपालिकाले पुरातात्विक तथा ऐतिहासिक पन्नै मेटिने गरी रानी पोखरीको पुनर्निर्माण गर्ने गरी ठेक्कामा दिएपछि यसको चौतर्फी विरोध पनि भइरहेको छ। यो विषयमा काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर साक्य र उपमेयर हरिप्रभा खड्गीबीच विवाद चुलिएको हो। मौलिक स्वरूप समाप्त गरेर रानी पोखरीको पुनर्निर्माण गर्न नदिने भन्दै संरक्षणकर्मी स्थानीयवासी र उपमेयर खड्गीले लगाएको ताला मेयर साक्यले नगर प्रहरी लगाएर फोडेपछि विवाद झनै चुलिएको छ। आज बिहान स्थानीय बासिन्दा संरक्षणकर्मी र उपमेयर खड्गी सहितको टोलीले लगाएको ताला महानगरपालिकाका मेयर साक्यले नगर प्रहरी लगाएर फोड्नु भएको थियो। ताला फोड्न पुगेका मेयर साक्यले रानी पोखरी पुननिर्माणको डिजाइन आफू मेयर हुनुभन्दा अघि नै स्वीकृत भएकाले आफूलाई मात्रै दोष नदिन आग्रह गर्नुभएको छ।
नेपाल औषधि उत्पादन लिमिटेडले माघ 15 गतेसम्ममा सिटामोलको उत्पादन शुरू गर्ने भएको छ। सिटामोलका लागि अत्यावश्यक पदार्थ आयात भइसकेकोले एक महिनाभित्रै सिटामोल उत्पादन गर्ने लिमिटेडले जनाएको हो। यसअघि बन्द रहेको लिमिटेडले गएको वैशाखदेखि जीवनजलको पुनः उत्पादन शुरू गरेको थियो। लिमिटेडका महाप्रबन्धक डाक्टर रोबस कुसुम सुवेदीले सिटामोल उत्पादनको तयारी, प्याकेजिङ र वितरणका लागि बोलपत्र समेत आह्वान भइसकेको जानकारी दिनुभयो। असोजभित्रै सिटामोलको उत्पादन गर्ने भनिए पनि कच्चा पदार्थ तथा मेसिनको आयात तथा भन्सार प्रक्रियाका कारण केही ढिलाइ भएको महाप्रबन्धक सुवेदीले बताउनुभयो। सरकारी स्वामित्वको औषधि लिमिटेड 8 वर्षसम्म बन्द भए पनि तत्कालीन उद्योग मन्त्री नवीन्द्र राज जोशीको सक्रियतामा गत वैशाखबाट पुनः औषधि उत्पादन शुरू भएको थियो।
अरू प्रदेशमा जस्तै प्रदेशको राजधानी कहाँ बनाउने भन्ने बहसले 7 नम्बर प्रदेशलाई पनि तताएको छ। यसअघि सम्भावित राजधानीका रूपमा नाम आएका विभिन्न स्थानलाई प्रदेश नम्बर 7 को राजधानी बनाउनुपर्ने भनेर बहस भइरहेको हो। कैलालीबाट उज्यालो सहकर्मी नवराज पनेरूको रिपोर्ट।
तराईमा बनाए कैलालीको धनगढ़ी वा अत्तरिया, पहाड़मा बनाए साविकको सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपाइल वा डडेलधुरा कहाँ राजधानी बनाउने बहस टुङ्गोमा पुग्न सकेको छैन। तराईका जिल्ला कैलाली, कञ्चरपुर र पहाड़ी 7 वटै जिल्लाको मध्यविन्दुमा पर्ने भएकाले अबको प्रदेशको राजधानी डडेलधुरा बनाउनु पर्ने तर्क पनि कति भएको छ। नेपाली कंग्रेसबाट डडेलधुरामा विजयी प्रदेश सभाका सदस्य कर्ण मल्ल।
जियोग्राफीले पनि त्यो हुन्छ, राजनीतिक दृष्टिकोणले पनि उपयुक्त हुन्छ। प्रदेशको मुख्यमन्त्री बस्ने ठाउँसँग अथवा प्रदेशको सरकार बस्ने ठाउँसँग पहुँचका आधारमा पनि व्यापारिक दृष्टिकोणले पनि उपयुक्त हुन्छ। डडेलधुरा सदरमुकाम भयो भने पहाड़का 7 वटै जिल्लाको लागि त्यो उपयुक्त हुन्छ। तर तराई पनि 3 घण्टाको डिस्टेन्समा हुन्छ। प्रशासनिक केन्द्रमा जनताको पहुँचका रूपमा र व्यापारिक रूपमा पनि डडेलधुरा उपयुक्त हुन्छ।
यसअघि सम्भावित राजधानी रहने स्थानमा डडेलधुराको नाम नरहे पनि अहिले आएर प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला भएकाले कंग्रेसले डडेलधुरालाई राजधानी बनाउनु पर्ने आवाज उठाएको हो। डडेलधुरावासीले पहाड़मा राजधानी हुनुपर्ने भन्दै चरणबद्ध आन्दोलन थालिसकेका छन्। तर तराईका 2 जिल्लाका नेताहरू यसलाई मान्ने पक्षमा देखिँदैनन्। धनगढ़ी वा अत्तरिया र यसको आसपासको क्षेत्र नै राजधानीका लागि उपयुक्त हुने तराईका नेताहरूको तर्क छ। धनगढ़ी उपमहानगरपालिकाका मेयर निर्प बहादुर ओड।
पर्छ भन्ने कुरा हो, पूर्वाधारहरू पर्याप्त छ। भोलि गएर मुख्यमन्त्री बस्नु पर्ला, सभामुख बस्नु पर्ला, राज्यपाल बस्नु पर्ला, सुरक्षाका कुराहरू होलान्, सुविधाका कुराहरू होलान्। धनगढ़ीमा एयरपोर्ट छ, एयरपोर्ट भएका कारणले गर्दा धेरै कुराहरू क्यास गर्न सकिन्छ। संरचना बनाउनु पर्छ होला, सचिवालय बनाउनु पर्छ होला, विधानसभा बनाउनु पर्ला। यिनीहरू सबै बनाउनका लागि पर्याप्त रूपमा तराई भएका कारणले जमिन छ, धनगढ़ीमै बन्नुपर्छ भन्ने मान्यता हो। मेरो
प्रतिनिधि र प्रदेश सभाको चुनाव अघि नै उम्मेद्वारहरूले राजधानीको मुद्दालाई निर्वाचनको एजेण्डा पनि बनाएका थिए। अहिले त्यसलाई पूरा गर्ने दाउमा पनि विजयी नेताहरू लागिरहेका छन्। नेकपा एमाले यसअघि नै प्रदेश नम्बर 7 को राजधानी अत्तरिया बनाउने निर्णय गरिसकेको छ, तर एमालेकै नेता प्रेम आलेमगर भने प्रदेशको राजधानी दिपाइल हुनुपर्ने भन्दै लभिङ गरिरहनु भएको छ।
दिपाइल विगतदेखि नै क्षेत्रीय सदरमुकाम हो, तपाईँलाई पाइक बन्ने पनि ठाउँ भएको हुनाले यसको सँगै राजधानी दिपाइललाई नै बनाउन जरुरी छ। असामदेखि लिएर डलरदेखि लिएर बाजुरा बैतडी दार्चुलादेखि लिएर कैलाली कञ्चनपुरको यो सबैलाई पाइक पर्ने ठाउँ दिपाइल भएको हुनाले यसको सँगै राजधानी दिपाइललाई बनाउन एकदमै उपयुक्त हुन्छ। बोर्डरमा पनि पर्छ कैलाली कञ्चनपुर, बोर्डरमा कुनै पनि हालतबाट राजधानी सम्भव छैन।
हुन त प्रदेशको राजधानी र प्रदेशको नामाकरण प्रदेश सभाको पहिलो बैठकले गर्ने संवैधानिक व्यवस्था छ, तर पनि दलका नेता कार्यकर्ताहरू आफ्नो पाइक पर्ने ठाउँमा प्रादेशिक केन्द्र पार्न शक्ति सञ्चय गर्न थालिसकेका छन्। प्रदेश नम्बर 7 का 9 जिल्ला जान कैलालीको अत्तरिया पुग्नै पर्ने भएकाले अत्तरियालाई प्रदेश राजधानी बनाउनका लागि संघर्ष समिति पनि गठन गरिएको छ। अत्तरियालाई प्रदेश राजधानी बनाउने आधार के हो त? गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउद:
प्रदेश नम्बर 7 को राजधानी भौगोलिक हिसाबले विभिन्न स्रोत साधनको हिसाबले र सुविधाको हिसाबले अत्तरिया नै हो। संरचना छ, अब त्यहाँ माथि आर्गीको ब्यारेक छ, ब्यारेक भन्दा माथि जमिन पुरै छ, सबै ठाउँमा जमिन छ, विभिन्न खालको सुविधाहरू छन्।
संघीय प्रदेशको राजधानी हुनु भनेको त्यस क्षेत्रको विकास, समृद्धि र व्यापारमा ठूलो फड्को मान्नु भए पनि सबैलाई सहज र विकास पनि हुने ठाउँ रोज्नुपर्छ।
सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा कांग्रेस अब कसरी अघि बढ्नु पर्ला भन्ने बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
खुशीको खबर:
स्वास्थ्य परीक्षणका लागि डाक्टर खोज्नु परेमा र एपोइन्टमेन्ट लिनु परेमा हेर्नुहोस् मेडिकोमा medikoma.com।
हस्पिटल क्लिनिक र डाक्टरले निशुल्क रजिस्टर गर्नका लागि सम्झनुहोस् मेडिकोमा medikoma.com।
खुशी सबको लागि खुशी जसले पूरा गर्छ सबको सपना सौभाग्य हाम्रो त्यस खुशीलाई हामी पुर्याउँछौँ सबको हृदयमा
ढुक्क छौँ। हाम्रो खुशीलाई हिमाल रेमिटले तुरुन्तै हाम्रो परिवारमा पुर्याइदिरहेको छ।
हिमाल रेमिट पुर्याउँछ खुशी, अ प्रोडक्ट अफ हिमालयन बैंक लिमिटेड।
तपाईं अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले सरकार गठन तथा एमाले माओवादी एकताको विषयमा अन्योलम्बिदो, प्रदेश नम्बर 7 को राजधानीका बारेमा नेतै पिच्छेका दावी, गठनको 2 वर्ष पूरा भए पनि पुननिर्माण प्राधिकरणको काम सुस्त लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग: प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पराजयसँगै कांग्रेसभित्र पार्टी पुननिर्माणको बहस शुरू भएको छ। युवा नेताहरूले चुनावी परिणामको समग्र समीक्षा गर्दै पार्टीलाई नयाँ ढंगले अघि बढाउनु पर्नेमा आवाज उठाउन थालेका छन्। उनीहरूले नेतृत्वलाई दबाव दिन पनि छलफल शुरू गरेका छन्। पार्टीलाई नयाँ सिराबाट अघि बढाउनु पर्ने मध्येका एक युवा नेता बद्री पाण्डेलाई साथी प्रकाश ढकालले हारका कारण के पहिल्याउनु भयो भनेर सोध्नु भएको छ।
पहिलो त दुई ठूला पार्टी एक ठाउँमा उभिनु र हामी अङ्कगणितीय हिसाबले हामी पराजित हुनु, यो पहिलो कारण हो नै। अब कतिपय ठाउँमा उम्मेदवारी पनि हामीले भने जस्तो दिन सकेनौं, अझ राम्रो व्यक्तिलाई उम्मेद्वार बनाउन सक्थ्यौं, त्यो पनि कमजोरी रह्यो। र सरकारमा रहेका बेला हामीले राम्रो किसिमले चाहिँ डेलिभरी दिन सकेनौं र भएका कामहरू भएका उपलब्धिहरूलाई पनि जनताका बीचमा राम्रो गरी सम्प्रेषण गर्न सकेनौं, यी कमजोरी रहे। र अर्को विशेष गरी निर्वाचनका बेला जुन व्यवस्थापन र परिचालन पार्टीले गर्न सक्नु पर्थ्यो त्यो पनि गर्न सकेनौं, यी विविध कारणहरू रहे।
पार्टीको तत्काल विशेष महाधिवेशन बोलाएर अहिलेको नेतृत्व परिवर्तन गर्न चाहिँ कतिको सम्भव छ?
विशेष महाधिवेशन हुँदै नेतृत्व परिवर्तनको विषय साथीहरूले उठाउनु भएको छ। मलाई के लाग्छ भने हामीले सन्तुलित बाटो नै रोज्नुपर्छ। धेरै पार्टीभित्र दरार आउने गरी बीचैमा चाहिँ यो कार्य समिति या कार्य समितिको सभापतिले मलाई च्युत गर्न खोजियो भन्ने ढंगले बुझ्नुभयो भने त्यसमा चाहिँ ठूलो ध्रुवीकरण हुन सक्छ। नेतृत्वले यो सबै जिम्मेदारी लिनुपर्छ। हामीहरूकै कमजोरीका कारणले, हामीहरूकै अकर्मण्यताका कारणले यो परिणाम आएको छ। तर यी विषयहरूलाई बाहिर छताछुल्ल पार्ने, हामी पराजित भएका छौं बाहिरै कोकोहलो मचाउने, बाहिरै हामीले द्वन्द्व आरोप प्रत्यारोपको चाहिँ अगाडि बढाउने हो भने त्यसले पार्टीलाई फेरि पनि राम्रो गर्दैन। के गर्छौं भने केन्द्रीय कार्य समितिको बैठकमा जति पनि विषयहरू छन्, अब कतिपय साथीहरूले विशेष महाधिवेशन हुँदै नेतृत्व परिवर्तनको कुरा पनि गर्नुभएको छ, त्यस्तो कुरा हो भने पनि त्यो कुरा पनि केन्द्रीय कार्य समितिभित्रै हामी छलफल गरौं। केन्द्रीय कार्य समितिको बैठक र महासमितिको बैठक यसको चाहिँ माग भएको छ र गम्भीर समीक्षा गर्ने भन्ने कुरा भएको छ, यो ठिक छ। त्यो पनि छलफल हामीले पार्टी केन्द्रीय कार्य समितिभित्रै आन्तरिक फोरमहरूमै गरौं। सभापतिलाई हामीले इंगित गर्नुपर्ने, उहाँलाई भन्नुपर्ने, उहाँका कमी कमजोरीलाई हामीले चाहिँ खुट्याउनु पर्ने, सच्याउनुहोस् भनेर चाहिँ हामीले सुझाव दिनुपर्ने, दबाव दिनुपर्ने छ भने पनि त्यो पनि केन्द्रीय कार्य समितिभित्रै गरौं। बाहिर धेरै प्रचारात्मक हिसाबले हामीले आन्तरिक कुरा लिएर गयौं भने पार्टीलाई फाइदा गर्दैन।
तपाईँले भन्न खोज्नुभएको नेतृत्व, अहिलेको जुन नेतृत्व छ यसलाई करेक्सन गरेर चाहिँ हामी जान सक्छौँ, त्यसैले उहाँहरू कामै लाग्नुहुन्न, उहाँहरूले चाहिँ कामै गर्न सक्नुहुन्न भन्ने भन्दा पनि सुधार गरेर कमी कमजोरीहरूलाई चाहिँ सँगै मिलेर जानुपर्छ भन्नेतर्फ चाहिँ ज्यादा राम्रो हुन्छ।
एकदम प्रचारले होइन कि परिणामले हामीले सुधार खोज्नुपर्छ। त्यसका लागि अहिलेको नेतृत्वलाई आफ्ना कार्यशैलीहरू परिवर्तन गर्न लगाउनुपर्छ र अहिलेको नेतृत्व र अहिलेका कार्य समितिहरू केन्द्रीय कार्य समिति लगायतका समितिहरूले ठोस निर्णयहरू गर्दै जानुपर्छ। जस्तो सभापतिले गर्ने काम सभापतिले गर्नु पर्यो, पदाधिकारी नियुक्ति लगायतको काम त्यसलाई अनुमोदन गर्ने काम केन्द्रीय कार्य समितिले गर्नु पर्यो। त्यसमा चाहिँ पूर्वाग्रह नराखिकन निष्पक्ष ढंगले चाहिँ साँच्चै नै यो पात्र यो ठाउँका लागि उपयुक्त छ भन्ने निचोड र निष्कर्षमा चाहिँ अब सभापति पनि पुग्नुपर्छ, कार्य समिति पनि पुग्नुपर्छ।
कांग्रेस नेता बद्री पाण्डे साथी प्रकाश ढकालसँग कुराकानी गर्दै हुनुहुन्थ्यो नेपाल दर्पणमा। अब फेरि खबरकै सिलसिला, पशुपतिनाथ मन्दिर क्षेत्र वरपर गाड़ी चलाउन रोक लगाइएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ क्षेत्र गाड़ीका कारण कुरूप देखिन थालेको र दर्शनार्थीलाई अप्ठ्यारो परेपछि ट्राफिक प्रहरीले आजदेखि पशुपति क्षेत्रमा गाड़ी चलाउन रोक लगाएको हो। दर्शनार्थीका लागि पशुपति क्षेत्र विकास कोषले वनकालीको चौरमा पार्किङ गर्ने व्यवस्था मिलाएको छ। सब वाहन, एम्बुलेन्स, दमकल र सुरक्षाकर्मीका अत्यावश्यक गाड़ीलाई भने रोक लगाइएको छैन। यस्तै पशुपति क्षेत्रमा अशक्त व्यक्ति र गाईवस्तु छोडेको भेटिए 21,000 रूपियाँसम्म जरिवाना गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
सशस्त्र प्रहरीको मुख्यालयको भण्डार शाखामा आगो लगाउने व्यक्ति सशस्त्र प्रहरीकै हवलदार रहेको खुलेको छ। आगलागीमा सशस्त्र प्रहरी मुख्यालयको भण्डार शाखामै काम गर्ने प्रहरी हवलदार रामकृष्ण श्रेष्ठको संलग्नता रहेको खुलेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। पुस 4 गते सशस्त्र प्रहरी मुख्यालय हलचोकको भण्डार शाखामा आगलागी हुँदा कागजात र जिन्सी सामग्री जलेका थिए।
अबको 5 वर्षमा जिल्लालाई बाल विवाह मुक्त घोषणा गर्न बैतडीका बासिन्दा सक्रिय भएका छन्। यो क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्था, समूह, बाल क्लब लगायत सरोकारवालाले सबैभन्दा बढी बाल विवाह हुनेको 5 जिल्लामा परेपछि बैतडीको बदनाम भएको भन्दै जिल्लालाई बाल विवाह मुक्त घोषणा गर्न सक्रिय भएका हुन्। महिला हिंसाको शुरूआत नै बाल विवाह भएकाले त्यसको अन्त्य गर्नुपर्ने युवा सञ्जालका सदस्य सपना राणा मगरले बताउनुभयो। बाल विवाह रोक्नका लागि अहिले विभिन्न गतिविधि भइरहेको पनि उहाँले जानकारी भएको छ।
शेयर बजार आज पनि घटेको छ। नेपाली शेयर बजारको परिसूचक नेप्से आज 20.6 अंकले घटेर 1447 बिन्दुमा आइपुगेको हो। बजार खुलेदेखि नै ओह्रालो लाग्न थालेको नेप्से बजार बन्द हुँदासम्मै घटेको थियो। अन्य बाहेकका सबै परिसूचक घटेको दिन आज सबैभन्दा धेरै बीमा समूह झण्डै 139 अंकले घटेको छ। यस्तै विकास ब्याङ्क झण्डै 37, जलविद्युत 36.6, उत्पादन 30.5, होटल 23.5 तथा ब्याङ्किङ समूह 19.2 बिन्दुले घटेको हो। आज कारोबार रकम पनि आइतबारको तुलनामा 2 करोडले घटेको छ। आज 54 करोड भन्दा धेरैको सेयर किनबेच भएकोमा सबैभन्दा धेरै स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्कको सेयर 8,33,00,000 भन्दा धेरैको किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
कर्मचारीको आन्दोलनका कारण ललितपुरको ग्वारकमा रहेको किस्ट अस्पतालको आकस्मिक बाहेकको सबै सेवा ठप्प भएको छ। कर्मचारी सेवा सुविधा माग गर्दै 13 दिनदेखि आन्दोलनमा छन्। गएको असार 20 गते तलब बढ़ाउनु पर्ने लगायत 15 सूत्रीय माग राख्दै अस्पताल प्रशासनसँग सहमति भए पनि त्यो लागू नभएको भन्दै कर्मचारीले आन्दोलन शुरू गरेका हुन्।
यस्तै कार्यालयमा कर्मचारी नभेटिएपछि सर्वसाधारणले कैलालीको धनगढ़ी उपमहानगरपालिकामा ताला लगाएका छन्। कार्यालय समयमा कर्मचारी अनियमित हुने गरेको गुनासो बढ़ेपछि आज समूह बनाएर गएका सर्वसाधारणले उपमहानगरपालिकाको मूल गेटमै ताला लगाइदिएको जुगेडाकी सुशीला भाटले बताउनुभयो। कार्यालयको काम छाडेर कर्मचारी घाम ताप्न र व्यक्तिगत काममा गएको भेटिएपछि ताला लगाइएको स्थानीय बासिन्दा अमित चन्दले बताउनुभयो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ।
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू:
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयू सीसीयू एनआईसीयू को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिंग रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
बगेको खोला फर्किएला, समयले नि पर्खिएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू: डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62। वेबसाइट drishtieye.org। अन्य शाखाहरू विश्वज्योति मल जमल, चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। जनकपुरमा मोटरसाइकलको नक्कली बिलबुक बनाउने गिरोहका 4 जना पक्राउ परेका छन्। नक्कली बिलबुक बनाउने सञ्जय ठाकुर, रहमत नदाफ, अरविन्द ठाकुर र सन्तोष मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट प्रहरीले 2 मोटरसाइकल र 2 नक्कली बिलबुक पनि बरामद गरेको छ।
छापको मन्थली नगरपालिकामा 2 विद्यालयलाई पक्की भवन हस्तान्तरण गरिएको छ। भूकम्पले भत्काएका कालिका देवी आधारभूत विद्यालयको 2 र जगदम्बा आधारभूत विद्यालयको 9 भवन पुननिर्माण गरेर हस्तान्तरण गरिएको डनबसको सोसाइटीले जनाएको छ।
दुर्घटना हुँदा त्रियुगा नगरपालिकामा कमल मगरको ज्यान गएको छ। उदयपुरको रौतामाईबाट शल्यका लागि छुटेको S1C1228 नम्बरको जीप जितेनी पाखामा दुर्घटना हुँदा घाइते भएका 3 अहिले उपचार भइरहेको छ।
11 सुदूरपश्चिम महोत्सव आज सकिएको छ। मंगिर 29 गतेदेखि शुरू भएको महोत्सवको 5,00,000 अवलोकन गरेको र 15 करोड़ रूपियाँको कारोबार भएको कैलाली उद्योग वाणिज्य संघका कोषाध्यक्ष पुष्प कुंवरले जानकारी दिनुभयो।
सिंचाइ नहुँदा 12 7,140 हेक्टर खेत बाँझिएको छ। 12 69,963 हेक्टर क्षेत्र खेतीयोग्य रहेकोमा सिंचाइ नभएपछि अहिले 62,823 हेक्टर क्षेत्रमा मात्र खेती हुने गरेको कृषि विकास कार्यालयका प्रमुख शिवरत्न शाहले जानकारी दिनुभयो।
नेपाल जेसिसको राष्ट्रिय अध्यक्षमा श्रीधर बस्याल निर्वाचित हुनुभएको छ। प्रत्याशी महेश पौडेललाई 9 पराजित गर्दै उहाँ 1 लागि नेपाल जेसिसको अध्यक्षमा चुनिनु भएको हो। राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा पदम विक्रम सिंह, रश्मि शिल्पकार, अशोक शंकर र विकास मानन्दर चुनिनु भएको छ भने राष्ट्रिय उपाध्यक्षमा श्याम सुन्दर पौडेल, रविन पोखरेल, राजेन्द्र घिमिरे, टेकराज रेग्मी, सुमित्रा शर्मा, रश्मि निरौला, जनकराज रेग्मी, रञ्जना चापागाई, खरबुजा विजय गुरूङ, विजय घिमिरे, असीम ढकाल र गोविन्द देवकोटा विजयी हुनुभएको छ।
भूकम्पमा ज्यान गुमाएका व्यक्तिको सम्झनामा भएको 8 दिने पदयात्रा आज रसुवाको स्याप्रुबेसीमा पुगेर सम्पन्न भएको छ। भूकम्प प्रभावितको मनमा रहेको डर, त्रास र भय हटाएर मनोबल उच्च बनाउने, भौतिक संरचनाको पुननिर्माणको कामलाई गति दिन सांकेतिक दबाव स्वरूप पदयात्रा गरिएको कार्यक्रम संयोजक प्रेम योञ्जनले बताउनुभयो।
धनुषामा मोटरसाइकलको नक्कली बिलबोक बनाउने चारजना पक्राउ परेको खबरमा सरोज अर्याल भन्नुहुन्छ, होइन किन यस्तो गलत काम गरेका होलान्, शहर बजारमा यतिका धेरै सिप छन्, कुनै एउटा सिप सिकेर जिन्दगी राम्रोसँग चलाउन सकिँदैन र
प्रदेश नम्बर 5 को राजधानीका लागि दाङ, बुटवल, नेपालगंज र कपिलवस्तुले दावी गरेको खबर उज्यालो अनलाइनमा पढेर प्रदीप पन्थी फेसबुकमा लेख्नुहुन्छ, बेकारमा किन विवाद र समय बर्बाद गर्नु, म बुटवलको बासिन्दा हुँ तर मलाई दाङ वा अरू जिल्लामा राजधानी भए पनि आपत्ति छैन।
अरबौं बजेटका नयाँ योजनाले सुदूरपश्चिमको मुहार फेरिएला त भन्ने खबर उज्यालो अनलाइनमा पढेपछि सुमन कार्की भन्नुहुन्छ, अवश्य फेरिन्छ, नेता गाउँमुखी भएर विकासवादी सोच राखे भने असम्भव भन्ने केही छैन।
समसामयिक विषयमा विष्णु लम्साल लेख्नुहुन्छ, चुनाव भएको 1 महिना बित्नै लाग्दा पनि नयाँ सरकार कसको नेतृत्वमा बन्ने हो भन्ने अन्यलमा छ, म जस्ता नागरिक चाहन्छन् कि छिटो भन्दा छिटो नयाँ सरकार गठन होस् र देशले विकासको गतिमा फड्को मारोस्।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईबीआर नम्बर 01500012 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौं।
मेरो पनि भन्नु छ।
साथीहरू, विष्णु विश्वकर्मा र मदन पौड्याल मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो। नेपाल दर्पणमा अब विदेशका खबर। रूसका विपक्षी नेता अलेक्सी नाभालीले राष्ट्रपति भ्लादिमिर पुटिन आफूसँग चुनाव लड्न डराएको आरोप लगाउनु भएको छ। आउँदो मार्च महिनामा हुने राष्ट्रपतीय चुनावका लागि उम्मेद्वारी दिने तयारी गरिरहेका नेता नाभालीलाई रूसको निर्वाचन आयोगले उम्मेद्वार दिन अयोग्य ठहर गरेपछि उहाँले यस्तो आरोप लगाउनु भएको हो। राष्ट्रपति पुटिन आफूसँग चुनाव लड्न डराएकाले आफूलाई भ्रष्टाचारको आरोप लगाएर चुनाव लड्न नदिएको नाभालीको आरोप छ। उहाँले सरकारले निष्पक्ष चुनाव गराउन नसक्ने भन्दै यो चुनाव बहिष्कार गर्न पनि आह्वान गर्नुभएको छ। तर रूसका राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले भने विपक्षी नेता नाभालीले चुनाव बहिष्कार गर्नु कानून विपरीत हुने बताउनु भएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। विराटनगर वारियर्स, भैरहवा ग्ल्याडिएटर्स, पोखरा राइनोज र ललितपुर प्याट्रियट्स एभरेस्ट प्रिमियर लिग ईपीएल क्रिकेटको प्लेअफमा पुगेका छन्। आजको खेलमा भैरहवा र ललितपुर विजय भएसँगै प्लेअफ समीकरण पूरा भएको हो। भोलिको पहिलो खेलमा विराटनगर र भैरहवा तथा दोस्रो खेलमा ललितपुर र पोखराले खेल्नेछन्। विराटनगर र भैरहवा बीचको खेलमा विजयी हुने टोली फाइनलमा पुग्नेछ भने हार्ने टोलीले ललितपुर र पोखरा बीचको विजेतासँग प्लेअफ खेल्नेछ। काठमाडौँ किङ्स इलेभेन र चितवन टाइगर्स भने समूह चरणबाटै बाहिरिएका छन्। आज ललितपुर प्याट्रियट्सले पोखरा राइनोजलाई 6 विकेटले हराएको छ। 133 रनको लक्ष्य पाएको ललितपुरका लागि जयकिशन कोलसवालाले 55, शंकर राणाले 35 र कप्तान ज्ञानेन्द्र मल्लले नट आउट 33 रन बनाए। पहिले ब्याटिङ गरेको पोखराले सुनिल धमलाको नट आउट 70 र राजेश पुलामीको 32 रन मद्दतमा 132 रन बनाएको थियो। आजै भएको अर्को खेलमा भैरहवा ग्ल्याडिएटर्सले चितवन टाइगर्सलाई 4 विकेटले हरायो। चितवनले दिएको 88 रनको लक्ष्य भैरहवाले 18 ओभर 3 बलमा 6 विकेट गुमाएर भेटायो।
रूपन्देही 11 नवौं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको सेमी फाइनल पुगेको छ। 5 थरको फिडिममा युके फुटबल क्लब दार्जिलिङलाई 3-1 हराउँदै रूपन्देही 11 सेमी फाइनलमा पुगेको हो। रूपन्देहीलाई जिताउन रेजिन सुब्बाले 2 र सुनिल खड्काले 1 गोल गरे। फाइनल प्रवेशका लागि रूपन्देही 11 पर्सि सुनसरी 11 खेल्नेछ। अन्तिम क्वार्टर फाइनलमा भोलि नेपाल आर्मी र मोरङ 11 बीच खेल हुनेछ।
र एसएच क्रिकेट श्रृंखला अन्तर्गत चौथो टेस्टको पहिलो पालीमा अस्ट्रेलियाले राम्रो प्रदर्शन गरेको छ। पहिलो दिनको खेल सकिँदा अस्ट्रेलियाले 3 विकेट गुमाएर 244 रन बनाएको छ। अस्ट्रेलियाका डेभिड वार्नरले 103 रन बनाएर आउट भए। स्टिभेन स्मिथ 64 र सन मार्स 31 रनमा नट आउट छन्। 5 टेस्टको श्रृंखला अस्ट्रेलियाले 3-0 जितिसकेको छ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिनै लागेको छ। बिदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सरकार गठन तथा एमाले माओवादी एकताको विषयमा अन्यल लम्बिँदै राष्ट्रिय सभा गठनमा सहमति नहुँदा प्रतिनिधि सभामा समानुपातिक सीट निर्धारण हुन सकेन।
प्रदेश नम्बर सातको राजधानीका बारेमा नेतै पिछेका दावी, आफ्नै जिल्लामा राजधानी बन्नुपर्ने अडान।
गठनको दुई वर्ष पूरा भए पनि पुननिर्माण प्राधिकरणको काम सुस्त, रानी पोखरी पुननिर्माणको विवाद सुलियो।
रुसका विपक्षी नेता नाभाली चुनावका लागि अयोग्य ठहर, राष्ट्रपति पुटिन आफूसँग चुनाव लड्न डराएको नाभालीको आरोप।
र एभरेस्ट प्रिमियर लिग क्रिकेटमा भोलि विराटनगर र भैरहवा तथा ललितपुर र पोखराले खेल्ने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण भने सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै अर्जुन पोखरेल र लक्ष्मण कार्की बिदा हुन्छौ। नमस्कार।